नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय तहको चुनावका लागि आजदेखि आचार संहिता लागू, पालना गर्न निर्वाचन आयोगको कडा निर्देशन।
माननीय मन्त्रीजी, यसको बारेमा तपाईँहरूले आफ्ना प्रधानमन्त्रीजीसँग क्याबिनेटमा डिसिसन गर्नु होला। यो निर्वाचन आयोगको निर्देशन हो, आदेश हो, यसलाई पालन गर्नुपर्छ।
जयबहादुर चन्दलाई आईजी बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश कायमै। मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म चन्दले आईजीका रूपमा काम गर्न नपाउने।
सोभियु चुनाव भएका क्याम्पसको परिणाम आउन शुरू, अनि राजसोभियुको अग्रता, सबै क्याम्पसमा चुनाव हुन नसकेकोमा विद्यार्थी निराश।
आज आफै नै आफ्नो क्याम्पसमा चुनावमा सहभागी हुन नपाएर अरू क्याम्पसमा जानुपर्ने यो अवस्था आएको छ।
हड्डी कमजोर हुने रोगको औषधिको नकारात्मक असर देखिएको दावी, उल्टै हड्डी कमजोर बनाउने अनुसन्धानकर्ताको भनाई।
र हिमालयन शेर्पालाई हराउँदै संकटा क्लब तिलोत्तमा गोल्ड कपको फाइनलमा, नेपालगंजमा भएको महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेलवेलाई।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0574125 98550279222।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपाली को आवाज, नेपाल टेलिकम, राष्ट्र को संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। वैशाख 31 गते हुने स्थानीय तहको चुनावका लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ। निर्वाचन आयोगले मन्त्रीहरूलाई आफ्नै कार्यालयमा बोलाएर आचार संहिताको पालना गर्न कड़ा निर्देशन पनि दिएको छ। स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनावका लागि पैसा शक्तिको दुरूपयोग रोक्न आयोग प्रतिबद्ध रहेकाले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले आचार संहिता अक्षरस पालना गर्न निर्देशन दिनुभयो। आचार संहिता लागू भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्ति तथा मन्त्रीहरूले उद्घाटन तथा शिलान्यासको कार्यक्रममा सहभागी हुन नपाउने भएका छन्। यस्तै चुनाव प्रचार प्रसारका लागि उम्मेद्वारहरूले आयोगले तोकेको भन्दा बढ़ी गाड़ी प्रयोग गर्न नपाउने, नागरिकको मौलिक हक अधिकार हुने गरी सभा सम्मेलन नगर्न पनि आयोगले निर्देशन जारी गरेको छ। प्रमुख आयुक्तको निर्देशनपछि मन्त्रीहरूले उद्घाटन र शिलान्यास गर्न पाउनु आफ्नो राजनीतिक अधिकार रहेको भन्दै यसमा रोक लगाउन नहुने बताएका थिए। त्यसपछि प्रमुख आयुक्त यादवले अत्यावश्यक बाहेक अरू उद्घाटनका कार्यक्रम यसलाई फेरि सुन्नुहोला त्यसपछि प्रमुख आयुक्त यादवले अत्यावश्यक काम बाहेक अरू हुन नसक्ने स्पष्ट पार्नुभयो।
यहाँहरूले आचार संहिता पूर्ण रूपमा मन्त्री पदको शपथ ग्रहण गरेर त्यसपछि फेरि गएर आफ्ना खास उम्मेद्वारको पक्षमा आफ्ना खास निर्वाचन क्षेत्रमा गएर कुनै किसिमको कार्यक्रम गर्न पाइँदैन। मन्त्रीहरूलाई यो मेरो अनुरोध छ, यहाँसम्म अनुरोध गर्न चाहन्छु कि आदरणीय मन्त्रीज्यूहरू जिल्लाको सदरमुकामसम्म यहाँहरूले ल्यान्ड गर्नुहोला। सदरमुकाम बाहिर धेरै नगरपालिका छ, गाउँपालिका छ, त्यसमा जान पाउनुहुन्न। यदि यहाँहरूले त्यस्तो किसिमबाट जान पाउन शुरू गर्नुभयो, शिलान्यास गर्नुभयो, जान थाल्नुभयो, प्रचार प्रसारमा जानुभयो भने यहाँहरूको फेरि हामीसँग यत्रो मिडिया पिपुल त छ नि त। स्वच्छता निष्पक्षताको लागि पर्यवेक्षण संस्थाहरू पनि छन्। अति आवश्यक नभई नहुने किसिमको छ भने निर्वाचन आयोग त्यसको बाधक बन्दैन, सहजको काम गर्छ।
प्रमुख आयुक्त यादवले राज्य पुनर्संरचना आयोगको प्रतिवेदन तत्काल उपलब्ध गराउन पनि मन्त्रीहरूसँग माग गर्नुभयो। आयोगको प्रतिवेदनमाथि छलफल गर्न बनेको समितिको म्याद तीन दिनका लागि थप गरिएको प्रसंगमा यादवले यस्तो तरिकाले आयोगले तयारी गर्न नसक्ने भन्दै तत्काल प्रतिवेदन दिन सरकारलाई निर्देशन दिनुभयो।
अब हामीले कुन गाउँपालिकामा मुख्य निर्वाचन निर्वाचन अधिकृत मुख्य निर्वाचन अधिकृतलाई खटाउने, त्यो चाहियो। हामीले गाउँपालिकाको नाम र सीमाङ्कन चाहियो। अब धेरै ढिलो भइसक्यो, अब हामीले पर्खन सक्ने क्षमता छैन, अब सास फुलिसक्यो हाम्रो। यहाँहरूले पटक पटक अब आज पनि सुने, फेरि हिजो पनि सुने, तीन दिनको फेरि म्याद थपिएको छ। तर निर्वाचन आयोगले म्याद थपेर पनि यो सम्भव हुँदैन। फेरि हामीले निर्वाचन आयोगलाई हाम्रो एउटा निश्चित सीमा छ, निश्चित समय छ, त्यो समयभित्र यदि गर्न सकिएन भने जति गरे पनि निर्वाचन गर्न सकिँदैन। स्थानीय तह पुनसंघ आयोगको प्रतिवेदन हामीलाई अविलम्बै चाहियो, भोलि पर्सि नै चाहियो हामीलाई।
आयोगसँगको छलफलका क्रममा उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले चुनाव सफल पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आचार संहिताको पालना गर्न र आयोगलाई आवश्यक पर्ने सबै सहयोग गर्न सरकार तयार रहेको पनि बताउनुभयो।
निर्वाचन आयोगलाई चाहिएको बेलामा सबै किसिमको सहयोग, कर्मचारीको पनि, सुरक्षा निकाय पनि उपलब्ध गराइन्छ, बजेट पनि उपलब्ध गराइन्छ, लजिस्टिक पनि उपलब्ध गराइन्छ। यी सबै कुराहरू निर्वाचन आयोगलाई उपलब्ध गराउने म सबै मन्त्रीजीहरूको तर्फबाट, नेपाल सरकारको तर्फबाट म आश्वस्त पार्न चाहन्छु। कोड अफ कन्डक्ट जुन निर्वाचन आयोगले बनाएको छ त्यस अनुसार हामी अगाडि जाने नै छौँ र निर्वाचन आयोगसँग सरकारको बीचबीचमा सम्पर्क र संवाद भइ नै रहनेछ।
स्थानीय तहको चुनावको सुरक्षाका लागि स्थानीय तह विशेष सुरक्षा योजना तयार पारेको निधिले आयोगलाई जानकारी दिनुभयो। चुनावको सुरक्षाका लागि 2,26,000 सुरक्षा कर्मी र म्यादी प्रहरी परिचालन हुनेछन्। यस्तै अर्का उप प्रधानमन्त्री कृष्णबहादुर महराले पनि चुनाव सफल पार्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभयो।
आचार संहिता इमान्दारीपूर्वक हामीले पनि लागू गर्नुपर्छ, निर्वाचन आयोगले पनि व्यावहारिक रूपले लागू गराउनुपर्छ। यो दुईटा भयो भने यो चुनाव चाहिँ निष्पक्ष र स्वतन्त्र ढंगले पूरा गर्ने कुरामा हामी पनि पूरी प्रतिबद्ध छौं, निर्वाचन आयोग पनि प्रतिबद्ध होस् भन्ने चाहन्छौं।
यसैबीच निर्वाचन आयोगमा स्थानीय तहको चुनावका लागि राजनैतिक दलको मान्यता पाउन 81 दल दर्ता भएका छन्। निर्वाचन आयोगले अस्ति सूचना निकालेर आजसम्म राजनैतिक दलको मान्यता पाउन दल दर्ताका लागि आह्वान गरेको थियो। यसअघि आयोगमा 120 दल दर्ता भए पनि राजनैतिक दलको हैसियत पाउन 81 मात्र दल दर्ता गराएको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो। दर्ता भएका दलबारे आयोगले राजनैतिक दलको मान्यता दिने वा नदिने विषयमा पछि निर्णय गर्ने आयोगले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई चुनावमा केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डको आह्वानमा आज बसेको विभिन्न दलको बैठकमा प्रधानमन्त्रीले सरकारले स्थानीय चुनावको मिति घोषणा गरिसकेको, मधेसमा स्थानीय तहको संख्या बढ़ाउने बारे सैद्धान्तिक रूपमा सहमति भएको र संविधान संशोधन प्रस्ताव पारित गराउन प्रयत्नशील रहेको भन्दै चुनावमा केन्द्रित हुन आग्रह गर्नुभएको हो। बैठकमा मोर्चाका नेताहरूले भने यथास्थितिमा चुनावमा जान नसकिने पुरानै अडान दोहोर्याएका छन्। संविधान संशोधन नगरी अघि बढ़े चुनाव गर्न नदिने चेतावनी दिएको बैठकमा सहभागी संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षीय दललाई चुनावबाटै जवाफ दिने बताउनु भएको छ। शनिबारदेखि शुरू हुने मेची महाकाली राष्ट्रिय अभियानका बारेमा सम्पादकसँग आज गरेको अन्तर्क्रियामा ओलीले एमाले विरोधीलाई चुनावी प्रक्रियाबाटै जवाफ दिने चेतावनी दिनुभएको हो। पूर्वको काँकरभिट्टादेखि महेन्द्रनगरसम्म 15 दिनसम्म चल्ने राष्ट्रिय अभियान भाँड्न गृहमन्त्री र मधेसी दलले उत्तेजित अभिव्यक्ति दिएको भन्दै ओलीले जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।
उहाँको कर्तव्य शान्ति सुव्यवस्था कायम गर्ने हो, उत्तेजना फैलाउने होइन। गृहमन्त्रीले तदनुसार नै व्यवहार गर्नुपर्छ। कुनै अप्रिय घटना घटेमा यो उक्साहटका निम्ति गृहमन्त्री जवाबदेही हुनुपर्ने भन्ने कुरा गरेका छौँ। यस कुरालाई माननीय गृहमन्त्रीजी लाइटली नलिनुहोस्। उहाँ मात्रै होइन, उहाँभन्दा धेरै अगाडिका गृहमन्त्रीहरू हामीले देखेका छौँ। हेगा होस्,
वैशाख 31 गतेका लागि घोषणा भएको स्थानीय चुनाव कुनै पनि हालतमा सफल हुनुपर्ने एमाले जोड़ दिएको छ। सत्तापक्षीय दलहरू नै चुनावको पक्ष र विपक्षमा विभाजित हुनु उचित नभएको ओलीको भनाई छ। उहाँले चुनाव कुनै पनि हालतमा हुनुपर्ने र त्यसको परिणाम सबैले स्वीकार गर्नुपर्ने उल्लेख गर्नुभयो।
निर्वाचन हुनुपर्छ, राष्ट्रिय एकता हुनुपर्छ, कुनै पनि परिणामलाई लोकतान्त्रिक अभ्यासबाट आएका परिणामलाई स्वीकार गर्नुपर्छ। चुनाव भए परिणाम अस्वीकार गर्ने सही कुरा जनतामा लिएर जानुपर्छ। सार्वभौम सत्ता जनतामा छ, त्यो जनतालाई सचेत बनाएर संगठित गरेर नै अगाडि जानुपर्छ। बिगार्ने भड्काउने तत्त्वहरू पनि सक्रिय देखिन्छ। एमालेलाई आउन नदेऊ, लखेट आदि जस्ता कुराहरू पछि चुनावमै भेटौँला उहाँहरूसँग। वक्तृत्व कलामा जित्नु छैन।
सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढ़ुवा गर्ने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीश द्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासले सरकारको लिखित जवाब पठाएको तीन दिनभित्र अर्को पेशी तोक्ने गरेर निर्णय कार्यान्वयन नगर्ने पुरानो आदेशलाई कायम राखेको हो। सर्वोच्चले पुरानै आदेशलाई निरन्तरता दिएपछि मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म चन्दले आईजीका रूपमा काम गर्न पाउनुहुने छैन। सरकारले फागुन 1 गते बिहानै चन्दलाई आईजी नियुक्त गरे पनि त्यसको केही घण्टामै निर्णय कार्यान्वयन नगर्न प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासले सरकारलाई आदेश दिएको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो, खट्काउमै भयो, बर्बादै भयो नि। दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
होइ पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ भ्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रे चितोवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556-1-98550-63-143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
उज्यालो क्विज, आजको प्रश्न,
पानीको रासायनिक सूत्र के हो?
ए HO2, बी H2O।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय तहको चुनावका लागि आजदेखि आचार संहिता लागू, चुनावमा केन्द्रित भएर लाग्न मधेसी मोर्चालाई प्रधानमन्त्रीको आग्रह, जयबहादुर चन्दलाई आईजी बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश कायमै लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग, आज भएको स्वतन्त्र विद्यार्थी युनियन सोबियूको चुनावको परिणाम आउन शुरू गरेको छ। केही बेर अघिसम्म घोषित परिणाम अनुसार एमाले निकट अनि रासोबियूले 64 क्याम्पसमा जितेको छ। नेवी संघले 55, अखिल क्रान्तिकारीले 35 र राप्रपा निकट विद्यार्थी संगठनले 2 क्याम्पसमा जितेका छन्। 8 वर्षपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका झण्डै 200 क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन सोबियूको चुनाव भएको हो। 60 आंगिक मध्ये विवाद नभएका 23 सहित झण्डै 200 क्याम्पसमा चुनाव भएको केन्द्रीय निर्वाचन समितिका सदस्य नरेन्द्र शिवाकोटीले जानकारी दिनुभयो।
8 वर्षपछि सोबियू चुनाव भए पनि यसले सबै विद्यार्थीलाई छुन सकेन। केही क्याम्पसहरूमा चुनाव भए पनि सबैको चासो रहने काठमाडौँका प्रभावशाली र ठूला क्याम्पसमा भने चुनाव स्थगित भयो। त्यसैले सोबियू चुनावले विद्यार्थीमा उत्साह भन्दा पनि धेरै निराशा छाएको छ। मदन पौड्यालको रिपोर्ट।
मैले तिमीलाई यही ठाउँमा हाल
भनेको छु त,
आज
सोबियू चुनाव भएका क्याम्पसमा बिहानैदेखि विद्यार्थीको चहल पहल थियो। मतदान गर्ने पालो पर्खदासम्म लाइनमा उभिएका विद्यार्थीले नाचगान र रमाइलो पनि गरे। आठ वर्षपछि सोबियू चुनाव भएकाले विद्यार्थीमा उत्साह भरिएको थियो। त्यसमाथि पहिलो पटक मत दिएका विद्यार्थी त झनै हौसिएका थिए। भोट खसालिसकेपछि औलामा लगाएको महसी देखाउँदै थापाथली क्याम्पसका विद्यार्थी सुशील ढकाल।
पहिलोचोटि रमाइलो हुँदो रहेछ, मनोरञ्जन नै हुँदो रहेछ, त्यो सँगसँगै अब धेरै कुरा सिक्ने
अवसर पनि पाइदै रहेछ त्यो साथसाथै आफ्नो प्रतिनिधि चाहिँ आफैले छान्ने मौका चाहिँ यसले चाहिँ दिएको छ त्यो चाहिँ यसको प्लस पोइन्ट भन्नु पर्यो अब
सबै क्याम्पसमा यस्तो रौनक र उत्साह थिएन विद्यार्थी संगठन बीचको विवाद र झडपका कारण धेरै क्याम्पसमा सोभि चुनाव स्थगित भएको छ आफ्नो क्याम्पसमा चुनाव नभएपछि कतिपय विद्यार्थी त अर्को क्याम्पसमा भइरहेको चुनाव हेर्न पुगे पुलचोक इन्जिनियरिङ क्याम्पसमा भएको मतदान हेर्न आइपुगेका नेपाल ल क्याम्पसका विद्यार्थी आकाश कार्की
आज आफै नै आफ्नो क्याम्पसमा चुनावमा सहभागी हुन नपाएर अरू क्याम्पसमा जानुपर्ने यो अवस्था आएको छ यद्यपि अरू क्याम्पसको माहौल हेर्दा त्यहाँबाट सिक्नुपर्ने एउटा चाहिँ हामीलाई चाहिँ विश्वास पनि आएको छ जोस आएको छ
सोभियु चुनावमा सबैभन्दा महत्वपूर्ण त्रिवी केन्द्रीय क्याम्पस सहित एक दर्जन बढी क्याम्पसमा चुनाव रोकिएको छ उपत्यका बाहिरका केही क्याम्पसमा पनि विवादले चुनाव प्रभावित भयो त्रिभुवन विश्वविद्यालय मातहतका झण्डै 40% क्याम्पसमा मात्रै चुनाव भएको छ त्रिविका धेरै जसो सम्बन्धन प्राप्त र सामुदायिक क्याम्पसमा चुनाव भए पनि आंगिक क्याम्पसमा तालाबन्दी तोडफोडले उम्मेद्वारी नै दर्ता हुन सकेन विवाद मिलाएरै भए पनि विद्यार्थीले नेतृत्व छान्न पाउने गरी तत्काल पहल गर्नुपर्छ भन्नुहुन्छ नेपाल विद्यार्थी संघका अध्यक्ष नयन सिंह महर
आजको आउने नतिजा र यसको जो प्रेसर छ यसले जहाँ जहाँ जुन जुन गतिविधिले चुनावलाई निश्चित हुने किसिमका चुनाव नहुने किसिमका गतिविधि छन् त्यसको विरुद्धमा यसले जनमत खडा गरेको छ मलाई के लाग्छ कि भोलिदेखि विद्यार्थीहरू आफै प्रेसर गएर आफ्नो चुनाव आफै गराउनका लागि प्रेसर गर्छन् र यो चुनावी वातावरण बन्दैछ
ठूला विद्यार्थी संगठनले चुनाव नहुनुमा एक अर्कालाई दोष देखाइरहेका छन् तर उनीहरू बीचकै आपसी खिचातानीले यस्तो अवस्था आएको हो चुनावको उत्साह छाउनुपर्ने ठूला क्याम्पस आज दिनभर सुनसान हुँदा सोभियुको औचित्य के त भनेर प्रश्न उठाउनेहरूको संख्या बढ्न थालेको छ
रिपोर्ट पछि अब फेरि खबरकै सिलसिला डोटीको दिपायलमा भइरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा बेलुन भर्ने ग्यास पड्किँदा दुईजना बालक घाइते भएका छन् ग्यास पड्किएर आग लागि हुँदा महोत्सवमा आएका 8 वर्षका कालो नेपाली र 12 वर्षका सिन्डी नेपाली घाइते भएका हुन् उनीहरूको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ बेलुनमा ग्यास भर्ने व्यापारी भारत बिहारका कृष्णलाललाई प्रहरीले पक्रेको छ यसअघि शिवरात्रीको दिन सुनसरीमा बेलुन भर्ने क्रममा ग्यास पड्किएर प्रहरी जवानको ज्यान नै गएको थियो
कालीकटको मानमा ताडीमा माटोको ढिस्कोमा पुरिएर एकजनाको ज्यान गएको छ भने अरू 7 जना घाइते भएका छन् घर पोत्ने रातो माटो लिन गएकी मानमाकी सीता पाण्डेको ढिस्कोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ घाइते 7 जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ
इजरायलले फेरि 60 जना नेपाली केयर गिभर लैजाने भएको छ 4 वर्ष 3 महिनाको श्रम सम्झौता गरेर 48 जना महिला र 12 जना पुरूष कामदारले केयर गिभरका रूपमा इजरायल जान पाउने भएका हुन् इजरायल जान योग्यता पुगेकाले आउँदो चैत 9 गतेभित्र वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर काठमाडौँमा आफै उपस्थित भएर निवेदन दिन सक्ने विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिनुभयो केयर गिभरको रूपमा इजरायल जान चाहनेले म्यान पावर कम्पनी वा एजेन्टसँग कुनै कारोबार नगर्न पनि विभागले सबैसँग अनुरोध गरेको छ
हंगेरीले नेपालमा जलविद्युत उत्पादनका लागि झण्डै 11 अर्ब 20 करोड रुपियाँ ऋण सहयोग गर्ने भएको छ यो ऋण सहयोगको ब्याज 1% भन्दा पनि कम तिर्नुपर्नेछ राष्ट्रसंघीय मानवाधिकार परिषदको 34औं सत्रमा सम्बोधनका लागि जेनेभामा रहेका परराष्ट्र मन्त्री डाक्टर रामशरण महतसँगको वार्ताका क्रममा हंगेरीका विदेश मन्त्री सिर्जातोले सहुलियत ब्याजमा ऋण दिने प्रतिबद्धता जनाउनु भएको हो
पूर्वी नेपालमा डिजेल तथा पेट्रोल अभाव भएको छ दुई दिन यता नियमित चाहिने भन्दा दोब्बर डिजेल र पेट्रोल वितरण गरे पनि अभाव घट्न सकेको छैन निगमका पूर्वाञ्चल क्षेत्रीय प्रमुख दिनेश यादवले दैनिक 1164 KL डिजेल र 304 किलोलिटर पेट्रोल दैनिक डिलरलाई वितरण गरिरहेको जानकारी दिनुभयो नेपालबाट भारततर्फ इन्धन तस्करी हुन थालेपछि इन्धन अभाव भएको हो
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम
हामी कहाँ सञ्चालन हुने कक्षाहरू शाखा अधिकृत नासु खरिदार प्रहरी निरीक्षक प्रहरी सहायक निरीक्षक अधिकृत क्याडेट बैंकिङ सार्वजनिक संस्थान शिक्षक सेवा आयोगका विभिन्न पद
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ, हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 4428242, 4428242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सरकारले आजदेखि काठमाडौँ उपत्यकामा 20 वर्ष पुराना भाडाका गाड़ी चलेको भेटिए कार्यवाही गर्ने भएको छ। वातावरण प्रदूषण गरेको, ट्राफिक व्यवस्थापनमा समस्या थपेको तथा सड़क दुर्घटनाको मुख्य कारण पुराना गाड़ी भएकाले विस्थापित गर्न थालेको यातायात व्यवस्था विभागले जनाएको छ।
चीनले नेपाललाई एक क्षेत्र एक मार्ग ओबीओआरको अवधारणाबाट लाभान्वित हुन प्रोत्साहन गर्दै त्यसका लागि गृह कार्य गर्न अनुरोध गरेको छ। चीन अध्ययन केन्द्रले काठमाडौँमा आज गरेको कार्यक्रममा चिनिया राजदूत यु होङले एक क्षेत्र एक मार्गका नागरिक, बजार, आर्थिक तथा संस्कृतिलाई संयोजन गर्दै आर्थिक सहकार्यमा गति दिन अगाडि बढ़ाइएको योजनाबाट नेपालले फाइदा लिन सक्ने बताउनुभयो।
छाउपड़ी कुप्रथा हटाउन अछामका रेडियोहरूले साझा अभियान शुरू गर्ने भएका छन्। किशोरी तथा महिलाले छाउगोठमा बस्नु परेकै कारण ज्यान गुमाउनु परेपछि अभियान सञ्चालन गर्न लागेको रेडियो जनप्रियका स्टेशन म्यानेजर ललित केसीले जानकारी दिनुभयो। छाउपड़ी प्रथा अन्त्यका लागि सामुदायिक रेडियोले चैतको पहिलो हप्तादेखि विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्। यसका लागि अछामका 7 वटै रेडियोको प्रतिनिधित्व हुने गरी अभियान समन्वय समिति र कार्यक्रम उत्पादन समिति गठन गरिएको छ।
ओखलढुङ्गामा भूकम्पपछि बनाइएका सामूहिक आवास अलपत्र परेका छन्। झण्डै 2 करोड़को लगानीमा नेपाली सेना र शहरी विकास तथा भवन डिभिजनले बनाएका भवन प्रयोगविन भएका हुन्। शहरी विकास तथा भवन डिभिजनले रामपुर, केतुके, खानी भन्ज्याङ र खिजी फलाटेमा बनाएका भवन प्रयोगमा आउन नसक्दा जीर्ण समेत बनेका छन्।
बैतडीको सदरमुकाममा 19 वर्षपछि बल्ल 2 किलोमिटर चक्रपथ सड़क खन्ने काम पूरा भएको छ। स्थानीय बासिन्दाको पहलमा सदरमुकामका मुख्य बजार, गोठाला पानी र शाही लेक जोड्ने सड़कको निर्माण कार्य पूरा भएको हो। दशरथ चन्द्र नगरपालिकाले 2054 सालमा सड़क बनाउन थाले पनि बजेट र स्थानीय बासिन्दाबीच जग्गा विवादका कारण अलपत्र परेको थियो।
लमजुङको पेशी शहर नगरपालिकाका पिर्सिङ गाउँ सड़क सञ्जालसँग जोड़िएको छ। 13,05,035 रूपियाँको लागतमा घडेरी डाँडादेखि पिर्सिङ गाउँसम्म 3 किलोमिटर मोटर बाटो निर्माण गरिएको सड़क निर्माण समितिका अध्यक्ष पदमबहादुर गुरूङले जानकारी दिनुभयो। 6 लाख रूपियाँ ऋण लिएर गाउँमा मोटर बाटो पुर्याएपछि गाउँलेहरू निकै खुशी भएका छन्।
पत्रकार रविन्द्र मिश्रले आफूले घोषणा गरेको पार्टीको नाम साझा पार्टी राख्नु भएको छ। नयाँ पार्टीको चुनाव चिन्ह भने तराजु प्रस्ताव गरिएको छ। अहिले दल दर्ता बन्द भए पनि नाम र चुनाव चिन्ह सुरक्षित राखिएको पार्टी गठनमा सक्रिय नेताले बताएका छन्। पार्टीको औपचारिक घोषणा भने केही दिनपछि गर्ने तयारी छ। पत्रकार मिश्रले हिजो बीबीसी नेपाली सेवा छोड्दै पार्टी गठन गरेर राजनीतिमा होमिने घोषणा गर्नुभएको थियो।
मेरो पनि भन्नु छ।
पत्रकार रविन्द्र मिश्रले नयाँ पार्टी खोलेको खबर हिजोको नेपाल दर्पणमा सुनेर धेरैले आफ्नो विचार हाम्रो आईवीआर एसएमएस र ट्विटरमा लेख्नु भएको छ भने रेकर्ड पनि गराउनु भएको छ।
पास्थरका खबिन लुइटेल हाम्रो आईवीआरमा भन्नुहुन्छ,
संख्यात्मक रूपमा नयाँ पार्टी बढाउनु भन्दा पुरानै कुनै पार्टीबाट देशको समृद्धि खोज्दा के हुन्थ्यो? तपाईँको निष्कर्ष के नेपालमा रहेका सबै राजनैतिक पार्टीले देश बनाउन सक्दैनन् भन्ने नै हो त? अब के यी पुराना पार्टीहरूको औचित्य सकिएको हो त? यदि होइन भने नेपाली कंग्रेस, नेकपा एमाले र माओवादी अर्थात् यस्तै कुनै दलले समृद्ध नेपाल बनाउन सक्दैनन् होला त? दाई मैले धेरै त बुझेको छैन, तर मेरो हजुरबुवा कुनै पार्टीमा रहेकै कारण म पनि त्यही पार्टीमा रहिरहने अवस्था अब धेरै दिन रहँदैन जस्तो लाग्छ। पार्टी या नेताले होइन, काम गर्ने क्षमता भएको व्यक्ति र एजेन्डाले भोट पाउने राजनीति अब नेपालमा सुरु हुने अवस्था हाम्रो पालामा आउँछ भन्ने कुरामा म विश्वस्त छु। त्यसपछि अहिलेका यी सबै राजनीतिक दलहरू कसरी राम्रो हुने भन्नेमा प्रतिस्पर्धा गर्नेछन्। तपाईँले तपाईँको पार्टीलाई राम्रो त बनाउनु होला, तर पुरानै कुनै पार्टीमा रहेर त्यसलाई झन राम्रो बनाउनु भएको भए अझ सजिलो हुन्थ्यो होला। सायद नयाँ संरचनाबाट हरेक गाउँमा पुग्न तपाईँलाई जति कठिन छ त्योभन्दा तपाईँले आशा मारेका नेपालका राजनीतिक दललाई सही मार्गमा ल्याउन सजिलो थियो होला कि।
गुल्मिका दीपक कुंवर एसएमएसमा अब त मलाई पनि पढाई छोडेर पार्टी खोल्न मन लाग्यो भन्दै पत्रकार मिश्रलाई सोध्नुहुन्छ। देशको विकासका लागि भन्दै पार्टी खोल्ने भन्नुभयो, विकास गर्न पार्टी नै खोल्नुपर्छ र विकास गर्न पार्टी नै खोल्नु पर्दैन, मनले चाहे भने जसरी पनि गर्न सकिन्छ भन्ने धुर्मुस सुन्तलीबाट पनि सिक्नु पर्छ कि। अनि आज बिहानको काया कैरनमा सरकारले मृगौलाको डायलासिस निशुल्क गर्ने खबर सुनेर रूपन्देहीको सैना मैनाका ओम पटेलले 3556 पठाएको एसएमएसमा लेखिएको छ, म मात्रै होइन लाखौं नागरिकले मन्त्री गगन थापा र सरकारलाई धन्यवाद दिइरहेका छौ, अब पैसा नभएर उपचार गर्न नपाएका मृगौला पीड़ितले राहत पाउने भए।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र टंक ढकाल। अब विदेशको खबर, आस्टियोपोरेसिसको उपचारका लागि प्रयोग गरिने औषधिका कारण हड्डीलाई थप कमजोर बनाउने गरेको एक अध्ययनले देखाएको छ। पाको उमेरका व्यक्तिमा हर्मोनको परिवर्तन तथा क्याल्सियम र भिटामिन डीको कमीका कारण हड्डी कमजोर हुने समस्यालाई आस्टियोपोरोसिस भनिन्छ। आस्टियोपोरेसिसका बिरामीलाई हड्डी बलियो बनाउन भन्दै अहिले प्रयोग गर्ने गरिएको औषधिले वास्तवमा हड्डीलाई थप कमजोर बनाउने गरेको अनुसन्धानकर्ताहरूले दावी गरेका छन्। बेलायतको लन्डनमा रहेको इपेरियल कलेजका वैज्ञानिकले गरेको अनुसन्धानमा यस्तो देखिएको हो। आस्टियोपोरिसिसको उपचारका लागि प्रयोग गरिएको औषधिका कारण बिरामीको हड्डी थप कमजोर बनाएर टुट्नका लागि तयार भएको अवस्थामा पुर्याउने अनुसन्धानकर्ताले दावी गरेका छन्। विश्वभर आस्टियोपोरिसिसका लाखौं बिरामी रहेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। सुशील केसीले इन्जुरी समयमा निर्णायक गोल गरेपछि संकटा क्लब बुटवलमा चलिरहेको 19 तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। देवीनगरमा रहेको इन्फा टेक्निकल सेन्टरको मैदानमा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई 2-1 हराउँदै संकटा फाइनलमा पुगेको हो। चेतन कुमार थारूले 26 मिनटमा गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा हिमालयन शेर्पा पराजित भयो। संकटाका लागि दोस्रो हाफको इन्जुरी समयमा सुशील केसी र 40 मिनटमा मार्टिनले गोल गरे। भोलि हुने अर्को सेमी फाइनलमा घरेलु टोली रूपन्देह 11 र नेपाल आर्मीले खेल्नेछन्।
प्रधानमन्त्री कप चौथो इण्डो नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेलवेले जितेको छ। नेपालगंजमा भएको प्रतियोगितामा रेलवेले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 3-0 को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। यस्तै नेपाल आर्मीलाई हराउँदै पुलिसले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ। विजेता भारतको रेलवेले 1,11,000 रूपियाँ, उपविजेता एपीएफले 55,000 रूपियाँ र तेस्रो भएको पुलिसले 35,000 रूपियाँ नगद पुरस्कार पाएका छन्।
र दक्षिण अफ्रिकासँगको चौथो एकदिवसीय क्रिकेटमा न्यूजील्याण्ड 7 विकेटले विजयी भएको छ। न्यूजील्याण्डको जीतसँगै 5 खेलको श्रृंखला 2-2 बराबरीमा आएको छ। जीतका लागि पाएको 280 रनको लक्ष्य घरेलु टोली न्यूजील्याण्डले 45 ओभरमा 3 विकेट गुमाएर भेटायो। उसका लागि मार्टिन गुप्तिलले नट आउट 180 रन बनाए। यसअघि ह्यामिल्टनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा 8 विकेट गुमाउँदै 279 रन बनाएको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय तहको चुनावका लागि आजदेखि आचार संहिता लागू, पालना गर्न निर्वाचन आयोगको कड़ा निर्देशन।
जयबहादुर चन्दलाई आईजी बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश कायमै, मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म चन्दले आईजीका रूपमा काम गर्न नपाउने।
सोभि चुनाव भएका क्याम्पसको परिणाम आउन शुरू, अनिरा सोभिको अग्रता, सबै क्याम्पसमा चुनाव हुन नसकेकोमा विद्यार्थी निराश।
हड्डी कमजोर हुने रोगको औषधिको नकारात्मक असर देखिएको दावी, उल्टै हड्डी कमजोर बनाउने अनुसन्धानकर्ताहरूको भनाई।
र हिमालयन शेर्पालाई हराउँदै संकटा क्लब तिलोत्तमा गोल्ड कपको फाइनलमा नेपालगंजमा भएको महिला भलिबल प्रतियोगिताको उपाधि भारतको रेलवेलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै हामी मोहन पौडेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।